कोरोना वायरस रोग कोविड 19 का विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति कार्यक्रम हेलो भन्सिनामा
सहभागी श्रोता नमस्कार। कोरोना भाइरस रोग कोविड 19 का विरुद्ध सचेतना मूलक रेडियो प्रस्तुति कार्यक्रम लहर हेलो भन्सिनामाको यो साताको नयाँ दशौं श्रृंखलामा तपाईँलाई स्वागत छ। म सरिता। कोरोना भाइरस रोग अर्थात् कोविड 19 को संक्रमणबाट विश्व आक्रान्त बनिरहेको अहिलेको अवस्थामा यसको संक्रमणबाट जोगिने उपायका बारेमा नयाँ नवीनतम जानकारी दिने र यस सम्बन्धमा तपाईँका प्रश्न एवं जिज्ञासाहरूको जवाफ खोज्ने उद्देश्यका साथ रेडियो कार्यक्रम लहर भन्सिनामाको परिपूरक श्रृङ्खलाको रूपमा हेलो भन्सिनामा प्रस्तुति रचना र निर्माण गरिएको हो। यस कार्यक्रममा हामी कोरोना भाइरसको संक्रमण रोकथाम, संक्रमितको उपचार र उपचारपछि परिवार तथा समाजमा पुनर्स्थापना जस्ता महत्त्वपूर्ण सवाल सरोकारमा सूचना र जानकारीमूलक सन्देश दिने प्रयास गर्नेछौँ। यो कार्यक्रम तपाईँले रेडियो नेपाल राष्ट्रिय नेटवर्कका साथै देशभरिका करिब 150 भन्दा बढी एफएम स्टेसनहरूबाट हरेक साता यसै समयमा नियमित सुन्न सक्नुहुन्छ। सहभागी श्रोता, गएको साता हामीले कोरोना भाइरस रोग अर्थात् कोविड 19 का विषयमा तपाईँका प्रश्न एवं जिज्ञासामा संक्रमण रोग तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर प्रभात अधिकारीका जवाफ अनि नेपालमा कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेका प्रयासका सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर अमृत पोखरेलका कुरा सुन्यौं। कार्यक्रमको दशौं श्रृङ्खलामा आज हामी कार्यक्रम भन्सिनामाको फेसबुक पेज तथा मेसेन्जर आइभीआर अनि एसएमएस मार्फत आएका तपाईँका प्रश्न जिज्ञासाहरूमा हेम्स अस्पताल काठमाडौँमा कार्यरत श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर राजु पङ्गेनी, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ प्रोफेसर डाक्टर अर्पणा नेउपाने, जनस्वास्थ्य विज्ञ डाक्टर समीरमणि दीक्षित, त्यसै गरी नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेल अनि नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता एवं खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाका सहसचिव डाक्टर हरिबहादुर केसीका जवाफ प्रस्तुत गर्नेछौँ। कोरोना भाइरस संक्रमणको सन्त्रास र लकडाउनका कारण उत्पन्न मनोवैज्ञानिक समस्याका सम्बन्धमा मानसिक अस्पताल लगनखेल ललितपुरमा सेवारत वरिष्ठ मनोचिकित्सक डाक्टर वासुदेव कार्कीका उपयोगी सुझावहरू पनि सुन्नेछौँ। अबको करिब आधा घण्टा हाम्रो यो साप्ताहिक प्रस्तुति सँगै सुनेर साथ दिनुहोस् है। सहभागी श्रोता, तपाईँले रेडियो कार्यक्रम भन्सिनामाको फेसबुक पेज तथा मेसेन्जरमा सन्देश पठाएर हाम्रो आइभीआर नम्बर 1660100457 र 9805100000 रेकर्ड गरेर अनि 37171 अर्थात् 37171 एसएमएस गरेर कोरोना भाइरस अर्थात् कोभिड 19 सम्बन्धित जिज्ञासा पठाइरहनु भएको छ। यो उत्साहपूर्ण सहभागिताको लागि सहभागी तपाईँहरूप्रति हामी आभारी छौँ। अब भने कोरोना भाइरस रोग कोभिड 19 सम्बन्धी तपाईँका तिनै प्रतिनिधिमूलक प्रश्न तथा जिज्ञासाहरूमा श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर राजु पङ्गेनी, प्रोफेसर डाक्टर अर्पणा नेउपाने, जनस्वास्थ्य विज्ञ डाक्टर समीरमणि दीक्षित, त्यसै गरी नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेल अनि नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता एवं खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाका सहसचिव डाक्टर हरिबहादुर केसीका जवाफ सुनौ। आजको लागि पहिलो प्रश्न फेसबुक मार्फत यमुना पौडेल र कृष्ण गौडेल, उहाँहरू सोध्नुहुन्छ, नेपालमा महिलाको तुलनामा पुरुषहरूमा किन कोरोनाको संक्रमण बढी भएको होला अनि अन्य देशमा कोरोना संक्रमणबाट धेरै मानिसको मृत्यु भएको छ तर नेपालमा चाहिँ कोरोना संक्रमितहरूमा सामान्य मात्रै लक्षण देखा परेका छन्। के नेपालमा आएको भाइरस कमजोर भएर हो वा नेपालीसँग रोगसँग लड्न सक्ने शक्ति बलियो भएर हो? तपाईँको यो महत्त्वपूर्ण जिज्ञासाको समाधान गर्दै हुनुहुन्छ श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर राजु पङ्गेनी।
पुरुष र महिलामा फरक जाँचेरी हेर्ने बेला भइसकेको छैन कि जस्तो लाग्छ मलाई, किनकि विदेशको डेटाहरू हेर्दाखेरि चाहिँ खासै फरक छैन। त्यसको लागि हाम्रो चाहिँ बाहिरबाट जुन आउनेहरूमा देखियो, खाडी मुलुकहरूबाट आउने, भारतबाट आउने, त्यहाँ विदेशमा काम गर्न जाने हाम्रो कामदार दाजुभाइ दिदी बहिनीहरूमध्ये चाहिँ धेरै धेरै पुरुषहरू हुने भएको हुनाले चाहिँ हाम्रोमा चाहिँ अलिकति पुरुष र महिलामा चाहिँ अलिकति फरक जस्तो देखिएको हुनसक्छ। तर यो समुदाय स्तरमै फैलिसकेपछि त्यसपछि मात्रै थाहा हुनसक्छ, तर संसारको तथ्याङ्कहरू हेर्दाखेरि चाहिँ खासै धेरै फरक चाहिँ देखिँदैन। अलिकति फरक चाहिँ के हुनसक्छ भने धेरै जसो हाम्रो इन्डस्ट्रीहरूमा या चाहिँ बाहिर काम गर्न जाने र धेरै एउटै कोठामा चाहिँ धेरैजना बस्ने र बसेर कामहरू गर्ने उहाँहरू चाहिँ धेरै जसो पुरुषहरू हुने भएको गरेर चाहिँ फेरि ट्रान्समिसनको हिसाबले हेर्दाखेरि महिलाहरू धेरै जसो घरमै बस्नुहुने भएको गरेर चाहिँ अलिकति ट्रान्समिसन चाहिँ कम महिलाहरूमा हुने भएर चाहिँ पुरुषमा बढी देखेको हुनसक्छ। तर भाइरसले चाहिँ पुरुष र महिला छुट्याउँछ जस्तो चाहिँ अहिलेको तथ्याङ्कहरू हेर्दाखेरि चाहिँ त्यस्तो देखिँदैन। अनि र अर्को चाहिँ यो संक्रमण लक्षणको हिसाबले हेर्दाखेरि हाम्रो संसारभरि के छ भने 100 जनालाई इन्फेक्सन भएको छ भने 80% चाहिँ केही पनि लक्षण हुँदैन, अनि बाँकी 15% एकदमै माइनर लक्षण हुन्छ। साधारण रुगाखोकी, हल्का जिउ दुख्ने, ज्वरो आउने, त्यस्तो माइनर लक्षण हुन्छ। भर्ना गर्नुपर्ने, आइसियूमा राख्नुपर्ने एकदमै चिकित्सक हुने चाहिँ 100 जनामध्ये 5 जना मात्रै हो। 5 जना पनि अब हामीहरूको यो युरोपियन या अमेरिकातिरको तुलना गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ अलिकति कम हो कि भन्दाखेरि हाम्रो त्यो हाइपोथेसिस चाहिँ हुनसक्छ, त्यो सही पनि हुनसक्छ, गलत पनि हुनसक्छ। हामीहरू किनकि हामी डिफ्रेन्ट फेजमा छौँ। र अर्को चाहिँ हाम्रो श्रोताहरूले भन्नुको जिज्ञासा राख्नु भएको जस्तो दुई तिनवटा रिजनले चाहिँ हामीहरू अलिकति कम जति मृत्यु दर विदेशमा छ त्यो मृत्यु दर भएको हिसाबले चाहिँ अलिकति कम हुने हो कि भन्ने केही सङ्केतहरू चाहिँ छन्। जस्तै विदेशमा हेर्दाखेरि चाहिँ जस्तै हामीले स्पेन इटलीको कुरा गर्यो भने त्यो मुलुकमा यो 70 वर्ष कटेको हाम्रो पपुलेसन चाहिँ लगभग 20% जति छ, हाम्रोमा हेर्दाखेरि चाहिँ 20% भन्दा पनि कम छ। त्यो हिसाबले चाहिँ अलिक एल्डरली वृद्ध अवस्थाको जनसङ्ख्या युरोपियन अमेरिकन मुलुकहरूमा चाहिँ बढी भएको भएर र यो भाइरसले धेरै जसो वृद्ध अवस्थाको बिरामीहरूलाई चिकित्सा बनाउन सक्ने भएको हुनाले अलिकति सिभियरिटी हाम्रोमा कम हुने हो कि हाम्रोमा धेरै जसो यङ्गर जेनेरेसनलाई इन्फेक्सन देखिएको छ अहिलेसम्म, एउटा चाहिँ त्यो कारण हुनसक्छ। र अर्को कारण चाहिँ यो हामीहरूको चाहिँ सानो उमेरमा बच्चा अवस्थामा चाहिँ यति धेरै इन्फेक्सनहरू भइरहेको छ कि त्यो भाइरससँग मिल्दो अनि अरू खालको रुगाखोकीको भाइरसबाट हामीहरू पहिलादेखि नै इन्फेक्टेड भइसकेका रहेछौँ भने चाहिँ यो भाइरसले इन्फेक्सन गर्दाखेरि त्यति धेरै सिभियर अवस्थामा चाहिँ इन्फेक्सन नदेखिन पनि सक्छ।
यसै गरी हामीलाई एसएमएस मार्फत रूपेश मकरले रोल्पाबाट प्रश्न गर्नुहुन्छ। सरकारले विदेशबाट नेपाली नागरिकहरू ल्याउने कुरा गरिरहेको छ अनि गम्भीर लक्षण नदेखेका बिरामीहरूलाई घरमै उपचार गर्ने अनि गम्भीर लक्षण देखिएकाहरूलाई मात्रै अस्पताल भर्ना गरी आइसोलेसनमा राख्ने भन्ने सुनिएको छ। खासमा यो चाहिँ के हो? तपाईँको प्रश्नको जवाफको लागि जनस्वास्थ्य विज्ञ डाक्टर समीर मणि दीक्षितका महत्वपूर्ण कुरा सुनौ है त।
विदेशमा आउने नेपालीलाई आएर व्यवस्थित रूपमा भित्र छिराएर उहाँमा तुरन्तै पीसीआरको लागि स्वाब परीक्षणको लागि स्वाब लिने, नमुना लिइहाल्ने, आउन साथै घर हेरिकन, ठाउँ हेरिकन, अवस्था हेरिकन, उहाँको घरमा कोठाहरू छन्, एउटा कोठा छुटाउन सकिन्छ भने उहाँलाई घरमै क्वारेन्टाइनमा पठाइदिने, होइन उहाँको छुट्टै कोठा छैन, उहाँको अलि परिवारसँग बस्नुपर्ने छ भने चाहिँ उहाँलाई सामाजिक क्वारेन्टिन अथवा समाजद्वाराको क्वारेन्टिन गरेर पठाउने, यस्तो व्यवस्था गरेर मुख्य कुरा परीक्षण एकचोटि नभइकन दुईचोटिसम्म गरेपछि नेगेटिभ भयो भने मजासँग घर पठाइ हुन्छ भन्ने सोच सहित अगाडि बढ्न सकिन्छ। पहिलो कुरा चाहिँ आफूले आफूलाई सुरक्षित सावधानी तयारीमा राख्नु पर्यो, जस्तै मास्क लाउने बानी अनिवार्य गर्नु पर्यो, होइन हात धुने बानी, व्यक्तिगत दूरी कायम राख्ने बानी गर्नु पर्यो, मादक पदार्थहरू सेवन गर्नु भएन, त्यस बाहेक व्रत फ्याटी खान भएन, एउटा पौष्टिक आहार आफूले खानु पर्यो, होइन मुख्य कुरा चाहिँ भिडभाडमा जानु भएन, होइन अब आफूलाई शङ्कालाई हामी चिकित्सकको परामर्श लिनु पर्यो, सक्नुहुन्छ भने परीक्षण गर्नु पर्यो, आफूमा नतिजा पोजिटिभ आएको छ, आफू संक्रमित भइयो भने घरमै 2 हप्ता जति बसिदिनु पर्यो, 2-3 हप्ता भन्छन् भन्नु चाहिँ नि, होइन अर्को तर 2 हप्तामै संक्रमणलाई सार्ने क्षमता घट्छ भन्छन् होइन, त्यसले गर्दाखेरि त्यसरी बसिदिनु पर्यो। जोखिम समूह 70 वर्ष काटेका र अन्य रोग लागेकाहरूबाट परे बसिनु पर्यो र उहाँहरूलाई विशेष गरी बचाउनु पर्यो। यी सबै कुराहरू हामी गर्यौँ भने आफै आफ्नै समयमा घट्न थाल्छ, हामी अरू
यसै गरी हामीलाई फेसबुक मार्फत यम प्रसाद डाँगीले जिज्ञासा राख्नु भएको छ, कोरोना भाइरसले शरीरको कुन अङ्गमा आक्रमण अथवा असर गर्छ? यम प्रसाद डाँगीजी, तपाईँको यो जिज्ञासाको समाधानको लागि एकैछिन श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर अर्पणा नेउपानेका महत्वपूर्ण कुरा सुनौ है त।
कोरोना भाइरसले सुरुमा हाम्रो श्वास प्रश्वासकै अङ्गमा आक्रमण गर्ने हो, होइन, सुरुमा थाहा भएको पनि न्युमोनियाको केसेसहरू देख्न थालेपछि चाहिँ अलिकति यो के को न्युमोनिया रहेछ त भनेर खोज्दै जाँदाखेरि चाहिँ यो सार्स कोभिड 19 को न्युमोनिया रहेछ भनेर थाहा भएको हो। त्यही भएर फोक्सोमा एकदम धेरै नै त्यसले संक्रमण गर्छ होइन, त्योभन्दा बाहेक चाहिँ अरू अङ्गहरूमा पनि गर्छ, जस्तै भनौँ न मुटुमा गर्छ, त्यसै गरी किडनीमा गर्छ, त्यसै गरी ब्रेनमा पनि गर्न सक्छ होइन, हामीले रगतका नलीहरूमा पनि गर्न सक्छ। यो कोरोना भाइरस चाहिँ नि अब मान्छेले सार्यो आफ्नो यो श्वास नलीभित्र पस्यो, अब त्यसलाई चाहिँ भित्र जानको लागि कुनै एउटा साधन चाहियो नि, त्यो साधन चाहिँ नि हाम्रो कोषमा भएको AC2 रिसेप्टर भन्ने हुन्छ एउटा, त्यसमा त्यो बाँधिन्छ र त्यो त्यसबाट भित्र कोषभित्र पस्छ। अब यो रिसेप्टर जहाँ जहाँ छ त्यहाँ त्यहाँ सबैतिर कोरोनाको संक्रमण हुन सक्छ। सुरुमा चाहिँ नि यो श्वास नलीबाटै भित्र जाने हुनाले लङ्स नै गएर यसले लङ्सको सिम्टम्स नै बढी निकाल्छ, ज्वरो सकि छैन, सँगसँगै खोकिसकि छैन, सुखा खोकी छ, ज्वरो छ, त्यसपछि श्वास प्रश्वासमा अप्ठ्यारो छ कि त्यहाँ बढाएछ कि भनेर त्यो सिम्टम्सहरूलाई चाहिँ हामीले अलिक सजगतापूर्वक हेरेर त्यसलाई नै मेन मानेका छौँ।
यसै गरी हाम्रो फेसबुक पेज मार्फत मोनिका महर्जनले काठमाडौँबाट जिज्ञासा गर्नुहुन्छ, कोरोना संक्रमणको त्रास र लकडाउनका कारण गर्भवती महिलाहरू बढी समस्यामा छन्। चाहे जति पसिला खानेकुराहरू बजारमा पाइरहेको छैन, पाए पनि किन्न जानलाई डर त्रास छ। यस अवस्थामा गर्भवती, हजार दिने आमा र बालबालिकाको पोषणयुक्त खानाको स्रोत के हुन सक्ला? मोनिकाजी, तपाईँको जिज्ञासाको समाधानको लागि स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलका महत्वपूर्ण कुरा सुनौ है त।
यसमा चाहिँ अब स्वास्थ्य कर्मीहरू, स्वास्थ्य सेवा प्रदायकहरू, स्वयंसेविकाहरूसँग सम्पर्क राखेर उहाँहरूलाई विशेष गरी उहाँहरूको सहयोगमा कस्तो खालका पोषणयुक्त खानेकुराहरू खाने, आफूले निरन्तर रूपमा प्रयोग गर्नुपर्ने आइरन छ कि जस्ता औषधिहरूको व्यवस्थापन छ कि छैन, नभएमा चाहिँ त्यसो प्राप्त गर्ने त्यस्ता आइरनका स्रोतहरू भएका खानेकुराहरू खानुपर्ने, प्रोटिन लगायत खानेकुराहरू मिलाएर खानु भन्ने कुराहरू चाहिँ स्वास्थ्य स्वयंसेविकाहरू मार्फत चाहिँ घर घरमा गाउँ गाउँमा टोलमा यो सन्देशहरू पुर्याउन सकिन्छ र जसकोमा खानेकुराहरू छैन त्यसको लागि चाहिँ स्थानीय तहहरू मार्फत पनि राहतको रूपमा पनि प्राथमिकता आधारमा चाहिँ यस्ता गर्भवती महिलाहरूलाई खानेकुराहरूको व्यवस्था, पोषणयुक्त खानेकुराहरूको व्यवस्था गर्नुपर्ने जिम्मेवारी स्थानीय तह, स्वास्थ्य संस्था लगायत सबैले मिलेर चाहिँ सहयोग गर्यौँ भने यस्ता कुपोषणबाट हामीले चाहिँ बताउन सक्छौँ।
यसै क्रममा हामीलाई अकिता राईले भोजपुरबाट अनि विनायक जोशीले कैलालीबाट, उहाँहरू दुवैजनाको प्रश्नको आशय छ, लकडाउनका समयमा कृषि उत्पादनलाई बजारमा राम्रोसँग पठाउन सकिएको छैन भने अर्कोतर्फ भारतबाट मौसमी बेमौसमी तरकारीहरू भित्राइरहनु परेको छ। यस्तो अवस्थामा कृषि उत्पादनको उचित बजारीकरणको लागि नेपाल सरकारले के कस्तो पहल गरिरहेको छ अनि तरकारी तथा अन्न बालीको उपयोगितालाई कसरी प्रवर्धन गर्न सकिन्छ? तपाईँको यो जिज्ञासाको समाधान गर्दै हुनुहुन्छ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता एवं खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाका सहसचिव डाक्टर हरिबहादुर केसी।
हाम्रो परम्परागत जुन बजारीकरणको माध्यम थियो गाउँले उत्पादन गर्ने र सहरमा बेच्ने, ती ठुला सहरहरूमा अहिले सबै चिजहरू होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरू, सम्पूर्ण क्यान्टिन सबै कुरा बन्द भएको र यहाँको जनसङ्ख्याको एउटा ठुलो हिस्सा चाहिँ गाउँतिर फर्किएको हुनाले बजारमा माग एकदमै घट्यो। त्यो माग घटेको हुनाले त्यो उहाँहरूले परम्परागत रूपमा जुन बजारको प्रणाली त्यो माध्यमको प्रयोग गरेर भएको थियो त्यो बिग्रियो। त्यो भएको हुँदाखेरि अलिकति वस्तुको बजारीकरणमा समस्या भयो। तर अब इन्डियाबाट आयात हुने वस्तुहरूको एउटा जुन स्थापित जुन बजारको प्रणाली छ त्यो चाहिँ कायमै रहिरह्यो। वास्तवमा हामीले यो अवस्थालाई अलिकति परिवर्तन गर्न सकिन्छ कि भनेर किसानहरूका उत्पादनहरू ढुवानी गर्न, बजारीकरण गर्न, बजारहरू खोल्न, स्वास्थ्यका मापदण्डहरू पालना गरेर बजारहरू चलाउन, कृषि वस्तुको ढुवानी गर्नलाई सहजीकरण गर्न, यस्ता कुराहरू हामीले धेरै कामहरू गर्यौँ जसले गर्दा अहिले चाहिँ हाम्रा कृषि वस्तुहरूको ढुवानी राम्रै भएको छ। देख्दा देखिए पनि कालीमाटीको काठमाडौँको बजारको कुरा गर्ने हो भने मैले पाएको जानकारीमा पहिला भन्दा अहिले नेपाली तरकारीहरूकै बढी मात्रामा उपभोग भइरहेछ काठमाडौँमा र त्यहाँ आइरहेको छ। इन्डियाको तरकारी लगभग 25-30% हारिमा मात्रै छ हाम्रो तरकारीको तुलनामा। काठमाडौँको कुरा गर्ने हो भने अन्त अन्त पनि धेरै ठाउँमा चाहिँ बोर्डरहरूमा त्यति धेरै आएको छैन। एउटा चाहिँ के अनुरोध गर्छु म हामी सबैलाई, पहिलो कुरो त हामीले पनि हाम्रै नेपाली किसान आफूले उत्पादन गरेको चिज खोजी खोजी खाने बानी बसाल्नु पर्यो सबैले. हामीले उत्पादन गरेको चिज हामीलाई विश्वास हुन्छ नि, पहिला हामी आफै उत्पादन गरौँ अथवा किन्न पर्छ, त्यो अवस्थामा हामी नेपाली उत्पादन किनौँ, नेपाली उत्पादन खाऊ, रैथाने चिज खाऊ अथवा हामी कहाँ उत्पादन भएको चिजलाई जोड गरौँ. र त्यसो हुँदै गर्दाखेरि चाहिँ यो उत्पादन पनि बढाउने, आफै नेपालको उत्पादन मात्रै खाने बानी बसाल्यौँ भने स्वतः त्यो आयात घट्दै जान्छ र हामीलाई देशलाई पनि फाइदा हुन्छ, हामी आफ्नै स्वास्थ्यको र पोषणको लागि पनि यो कुरा फाइदा हुन्छ. त्यो दिशामा जानुपर्छ भन्ने मलाई लाग्छ. अलिकति जस्तै समूह बनाएर खेती गर्ने, सहकारी मार्फत बजारीकरण गर्ने र त्यो बजारको एउटा सूचनाको प्रणाली विकास गर्ने, कहाँ कुन बजारमा कति मूल्य छ र नियमित रूपमा चाहिँ बजारहरू को सर्वेक्षण गर्ने मेकानिजमहरू अब विस्तारै बन्दैछन्. त्यो भएको हुनाले अब विस्तार विस्तार चाहिँ हामीले हाम्रो प्रणाली पनि विकास गर्ने र उपभोक्ताहरूलाई पनि जागरूक गराउन सकियो भने हाम्रा किसानहरूले राम्रो मूल्य पनि पाउन सक्छन् र राम्रोसँग बजारीकरण पनि हुन्छ भन्ने मलाई लाग्छ. कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत पनि विभिन्न कार्यक्रमहरू यस्ता रैथाने वस्तुहरूको पोषणको हिसाबले असाध्यै धेरै महत्व भएको हुनाले यसको प्रवर्धन गर्नुपर्छ भन्ने हिसाबले पनि हाम्रा कार्यक्रमहरूमा हामीले लिने नीतिहरूमा यसले महत्व पाउँदै आएको चाहिँ अहिले देखिन्छ.
कोरोना भाइरस रोग कोभिड 19 सँग सम्बन्धित तपाईँका प्रश्न तथा जिज्ञासाहरूको समाधानको प्रयास गरिदिनु भएकोमा श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर राजु पङ्गेनी, श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ प्रोफेसर डाक्टर अर्पणा नेउपाने, जनस्वास्थ्य विज्ञ डाक्टर समीर मणि दीक्षित, त्यसै गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेल अनि कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता एवं खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाका सहसचिव डाक्टर हरिबहादुर केसीलाई धेरै धन्यवाद. अनि प्रश्न जिज्ञासा पठाउनुहुने तपाईँ सबै सहभागी श्रोताप्रति पनि हामी आभारी छौँ.
तपाईँ हाम्रो सचेतता, कोरोना भाइरस रोगको संक्रमण रोक्न अपनाऊ सतर्कता.
कोरोना भाइरस रोग श्वास प्रश्वासको माध्यमबाट सर्ने संक्रमण हो. संक्रमित व्यक्तिले खोक्दा र हाच्छिउ गर्दा निस्कने थुक र सिङ्गानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सर्दछ.
यसको संक्रमणबाट बस्न के गर्ने?
खोक्दा हाच्छिउ गर्दा नाकमुख छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई तुरन्त फोहोर फ्याँक्ने बाकसमा फाल्ने, बेला बेलामा साबुन पानीले मिची मिची हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने, हात नमिलाउने त्यसको सट्टा नमस्कार गर्ने, खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई खोकी लागेको छ भने पनि अरू व्यक्तिबाट टाढा बस्ने, भिडभाडमा नजाने र अरूलाई पनि नजान सुझाव दिने
र ध्यान दिनै पर्ने कुरा, ज्वरो आएमा, खोकी लागेमा, सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्. नआत्तिऊ तर सतर्क रहूं.
सहभागी श्रोता, यस बेला हामी कोरोना भाइरस रोग अर्थात् कोभिड 19 विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति हेलो भन्छिन आमा सुनिरहेका छौँ. कोरोना भाइरसको संक्रमण फैलन नदिन राज्यले गरेको लकडाउनका कारण हामी घरभित्र नै सीमित रहेर संक्रमण नहोस् भनेर आवश्यक सतर्कता र सुरक्षाका उपाय अप्नाइरहेका छौँ. एकतर्फको बन्दाबन्दी र अर्कोतर्फ भाइरसको बढ्दो संक्रमण अनि आफ्नो व्यापार व्यवसाय शिक्षा कसरी अगाडि बढाउने भन्ने चिन्ता, त्यस्तै लकडाउन बढ्दै जाँदा कामको सुनिश्चितता, खाद्यान्नको जोहो, भविष्यको अनिश्चितता जस्ता विभिन्न समस्याका चपेटामा हामी परिरहेका छौँ. एकातर्फ डर त्रास र दैनिकी गुजार्न अप्ठ्यारो, अर्कोतर्फ भविष्यको अनिश्चितताले हाम्रो मनोविज्ञानमा पारेको नकारात्मक प्रभाव. यो परिस्थितिले तपाईँ हामी हाम्रा वरिपरिका युवा, किशोर किशोरी तथा बालबालिका, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय एवं ज्येष्ठ नागरिक तथा दीर्घरोगी लगायतमा दीर्घकालीन मनोवैज्ञानिक असर समेत पार्न सक्छ. यस्तो समयमा तपाईँ हामीलाई हुन सक्ने मनोसामाजिक समस्यालाई कसरी कम गर्ने वा रोक्ने त, यो विषयमा मानसिक अस्पताल लगनखेलमा कार्यरत वरिष्ठ मनोचिकित्सक डाक्टर वासुदेव कार्कीसँग सहकर्मी यशोदाले गर्नुभएको कुराकानी अब सुनौ.
अहिलेको समयमा चाहिँ तनाव तथा चिन्ता लिने, उदासीनता जस्ता यी समस्याहरूले चाहिँ दीर्घकालीन रूपमा मानिसलाई के कस्तो मानसिक समस्या निम्ताउन सक्छन् त?
व्यक्तिहरूलाई चाहिँ अब यी डर त्रास र भएको स्वाभाविक प्रतिक्रियाहरू भइरहेको छ. कतिपय व्यक्तिहरूमा चाहिँ यो प्रतिक्रियाहरू समय क्रम सँगसँगै र परिस्थिति सहजीकरण हुने क्रमसँगै सामान्य हुँदै पनि आउन सक्छन् भने यो परिस्थिति छिट्टै औषधिकरण हुने अवस्था पनि तत्काल नदेखिएको, सबै व्यक्तिहरूमा चाहिँ परिस्थिति सहज हुने बित्तिकै यसको प्रभाव पर्छ भन्ने पनि छैन। त्यसैले गर्दा अहिले तत्कालीन असरहरू देखा पर्छन् नै। यसकोमा चाहिँ अहिले हामीले भन्दा व्यक्तिको अनुकूलनको समस्याहरू, जसमा चाहिँ उनीहरू डराउने, के होला भन्ने सन्तासमा रहिरहने, नियमित काममा ध्यान नजाने, निन्द्रा नपर्ने, कतिपय सवालमा यस्ता अप्ठ्याराहरूलाई कम गर्नको लागि व्यक्ति आफैले पनि गलत व्यवहारहरू, जाँड रक्सी खाने अथवा साथीलाई मिलेर क्लबको कामहरू गर्ने, जुवापात खेल्ने लगायतका कामहरू पनि गर्न सक्ने सम्भावना देखिएको छ तत्कालीन अवस्थामा हुने। दीर्घकालीन हिसाबले चाहिँ यो अहिलेको अवस्था, यसले ल्याएको आर्थिक रोजगारीका जुन सम्भावनाहरूलाई पारिएको प्रभाव, यसले गर्दा हुने नकारात्मक प्रभाव स्वरूप चाहिँ व्यक्तिमा तनावको कुरा आउने अनि उदासीनता व्यक्तिको कुरोहरू आउने सम्भावना चाहिँ विस्तार बढ्दै गएको देखिन्छ।
हजुर, त्यसै गरी अहिलेको यो समयमा चाहिँ बाल बालिकाको स्वभावले चाहिँ नयाँ कुरामा बढी चाख राख्छन्, तर यो लकडाउनको कारण बाल बालिका घरभित्रै अहिले सीमित हुनु परेको छ र यस्तो हुँदा हैरानी पनि भइरहेको छ अहिले हरेक बाबा आमालाई, होइन? अर्कोतर्फ विद्यालयहरूले अनलाइन कोर्स सुरु त गरे तर प्रविधि चाहिँ बाल बालिका मैत्री भएको पाइँदैन, शिक्षण विधि चाहिँ, यसले गर्दाखेरि बाल बालिकाको मनोविज्ञानमा चाहिँ के कस्तो असर परेको होला त?
बाल बालिकालाई घरभित्रै सामान्य भान्साका कुराहरू सिकाउने, करेसाबारीका कुराहरू सिकाउने, घरमा उनीहरूलाई जीवनोपयोगी चिजहरू सिकाउने, उनीहरूको सृजनात्मक अभ्यासहरू गाउने, चित्रकला, उनीहरूको पेन्टिङ कुराहरूमा सिकाउने यदि हो, हामीले अहिलेको समय दिने हो भने चाहिँ बालबालिकाको अहिलेको समयलाई पनि सजिलो गर्न सकिन्छ। होइन बालबालिकालाई अब अनलाइन शिक्षाकै जस्तो कुरा गरिरहने, उनीहरूलाई इन्टरनेटमा नै बढी समय दिनको लागि हामीले सहजीकरण गरिदिने, भिडियो गेमहरूमा बढी समय उनीहरूलाई दिइरहने र अभिभावकहरू चाहिँ फुर्सदमा रहने यदि काम हामी सबै गरेका छौँ भने चाहिँ बालबालिकामा जुन इन्टरनेट गेमिङ डिसअर्डर भन्ने इन्टरनेटसँग सम्बन्धित गेममा उनीहरूको लत बस्दै जाने एउटा परिस्थिति, त्यो परिस्थिति निर्माण नहोला भन्न सकिन्न। त्यो परिस्थिति निर्माण भइरहेको बाल बालिका अब फेरि पनि उनीहरू घरेलु हिंसाको जोखिममा रहन्छन्, उनीहरू एउटा मानसिक मनोसामाजिक समस्याको जोखिममा रहन्छन्। त्यसैले यो अवस्थालाई हामी हरेक अभिभावकले चाहिँ रचनात्मक ढङ्गले उपयोग गर्दै बाल बालिकालाई सृजनात्मक र किताबी मात्र होइन व्यवहारिक ज्ञानमा पनि उनीहरूलाई शिप आर्जन गर्नको लागि सही भूमिका निर्वाह गर्न सक्यो भने यसको सकारात्मक प्रभाव पनि पर्न सक्छ। र हामीले परम्परागत सिकाइ नै खोजेर किताब नै उनीहरूको सिकाइको महान हो, अनलाइन कोर्समा नै उनीहरूको बढी पहुँच हुनुपर्छ भनेर यसलाई नै जबरजस्त हिसाबले अनुकरण गरेर खोज्यौँ भने वास्तवमा बालबालिकाहरूको सिकाइ पनि अवरुद्ध हुने र उनीहरूको सिकाइमा जोडिएको अनलाइन अनि यो अहिले भइरहेका जुन गेमका कुरा त्यसमा गयो भने चाहिँ विश्वले आजभन्दा अगाडि नै पहिचान गरेको इन्टरनेट गेमिङ डिसअर्डर जस्ता लत लाग्ने सम्भावना पनि देखिएको छ।
हजुर, त्यसै गरी बालबालिकासँगै वृद्ध वृद्धा तथा दीर्घ रोगीहरूमा चाहिँ कोरोना भाइरसको संक्रमण र प्रभाव बढी हुने भएकोले चाहिँ उनीहरूमा चाहिँ बढी चिन्ता र डर त्रास देखिएको पनि पाइन्छ। यस्तो उमेर समूहलाई चाहिँ तपाईँ के भन्नुहुन्छ त?
एउटा जोखिमपूर्ण उमेर समूह, जोखिमपूर्ण अवस्था भएका व्यक्तिहरूमा चाहिँ भाइरसको संक्रमण यसका जटिलताहरू देखिएको छ। त्यसैले गर्दा हामीले जो दीर्घ रोगीहरू हुन्छ, जस्तो चाहिँ अरू पनि रोगहरूसँग लडिरहनु भएको छ, उहाँहरूलाई वृद्ध ज्येष्ठ नागरिकहरूलाई अलिक बढी जोगाउनु पर्ने जरुरी छ। अब उहाँहरूको सुरक्षाको लागि परिवारले अब समाजले पनि जिम्मेवारीपूर्ण हिसाबले उहाँहरू सुरक्षित अवस्थामा राख्नुपर्छ, त्यो गर्नु जरुरी छ। तर यसो भन्नेमा उहाँहरू चाहिँ जोखिमपूर्ण अवस्थामा हुनुहुन्छ, उहाँहरू डरमा त्रासमा नै बाँच्नुपर्छ भने छैन, यसमै डराएर त्रास लिएर बस्नुभयो यदि भने फेरि अर्को मनोवैज्ञानिक समस्या फेरि थपिन्छ। त्यसैले गर्दा एउटा व्यक्तिलाई स्वस्थ राख्नको लागि एउटा भाइरस इन्फेक्सनबाट मात्र जोगिनु जरुरी मात्रै त काफी छैन, त्यसैले गर्दा अरू पनि हामीले ध्यान दिनुपर्छ। त्यसको लागि व्यक्तिको मानसिक स्वास्थ्य पनि स्वस्थ रहनु पर्यो, शारीरिक स्वास्थ्य पनि स्वस्थ रहनु पर्यो, व्यायाम, उहाँहरूको पारिवारिक वातावरण पनि अत्यन्त स्वस्थ र सुमधुर रहनु सक्नु पर्यो। त्यो भयो भने नै समग्रमा एउटा व्यक्ति स्वस्थ रहन्छ। समग्रतामा हामीले स्वास्थ्यमा हेर्नुपर्छ, त्यसको लागि कोरोना भाइरसबाट पनि जोगिनुपर्छ। समग्रतामा दीर्घ रोगीहरूसँग जोखिममा रहेको उमेर समूह अवस्थाका व्यक्तिहरूले पनि आफ्नो सावधानी, आफ्नो नियमित खानपान, आराम र व्यायाममा ध्यान दिनु जरुरी
छ। हजुर, त्यसै गरी अहिलेको परिस्थितिमा चाहिँ युवा पुस्तामा आफ्नो व्यवसाय र रोजगारी अनि पारिवारिक चिन्ताले चाहिँ सताएको पाइन्छ। यो अवस्थामा उहाँहरूले मनोसामाजिक समस्यालाई चाहिँ कसरी कम गर्न सक्नुहुन्छ त?
त्यो अवस्थामा चाहिँ मूलभूत रूपमा बन्दबन्दी स्वीकार्ने, यस्तो होला, यसले गर्दा आर्थिक गतिविधिहरू कम भएको होला, अब व्यक्तिका आफ्ना जीवनहरू सहज ढङ्गले निर्वाह गर्न नसकेको होला, तर ती सम्पूर्णका बावजुद पनि हामीलाई कोरोना भाइरसको संक्रमणबाट जोगिने र आफूलाई स्वस्थ रहने योभन्दा चाहिँ योभन्दा उचित अर्को कुनै विकल्प नै छैन। अझै नेपाल जस्तो कम साधनको स्रोतको मुलुकको लागि त लकडाउन अवस्था, त्यसले गर्दा युवा पुस्ता जो रोजगारीमा हुनुहुन्छ, जो व्यापार व्यवसायमा हुनुहुन्छ, उहाँहरूले आफ्नो जीवनको मूल्य चाहिँ अरू सम्पूर्ण परिस्थिति सम्पूर्ण सुविधा सम्पूर्ण आफ्ना आर्थिक गतिविधि भन्दा पनि उच्च राखेर हेर्नु पर्यो। जीवनको मूल्यको दाँजोमा ती अरू कुनै पनि कुराहरू दाँजिनै सक्दैनन्। त्यसैले गर्दा हामीले आफ्नो जीवनलाई सुरक्षित राख्नुपर्छ, स्वस्थ रहनुपर्छ, लकडाउनलाई पूर्ण रूपमा पालना गर्न सक्छ। भोलि स्वस्थ रहियो भने हाम्रो आर्थिक गतिविधिहरू त फेरि पनि सञ्चालन गर्न सकिन्छ। आज एउटा व्यक्तिको मात्र होइन, पूर्ण राष्ट्रको राष्ट्र मात्र होइन, अत्यन्तै समृद्ध राष्ट्रहरूको उनीहरूको दैनिक ठुल्ठुला व्यापार व्यवसाय कारोबार त्यो राष्ट्रिय अन्तर्राष्ट्रिय उडानको कुरादेखि लिएर ठुल्ठुला राष्ट्रहरूको उत्पादनका कुराहरू धेरै कुरा अरबौँ खरबौँ डलरको त एक सरो अहिलेको अवस्थामा अवरोध भइरहेको छ भन्दा सामान्य नागरिकको सामान्य दिनचर्यामा भइरहेका दैनिक गतिविधिमा अवरोध हुनलाई स्वाभाविक तर स्वीकार्नुपर्छ। हामी आशावादी हुनुपर्छ, भोलि हामी अनुशासनमा रह्यौँ भने यो कोरोनाको संक्रमण छिटो चाहिँ खत्न सक्छ। अहिले स्वस्थ हुनु जरुरी छ, समृद्धि भनेको त्यसपछि प्राप्त गर्नु थियो भनेको सबैले बुझ्नु जरुरी छ।
मनोसामाजिक समस्यालाई कम गर्ने उपयोगी उपायहरू बताइदिनु भएकोमा मानसिक अस्पताल लगनखेल ललितपुरमा कार्यरत वरिष्ठ मनोचिकित्सक डाक्टर वासुदेव कार्कीप्रति हामी धेरै आभारी छौँ। सहभागी श्रोता, तपाईँका मनमा पनि कोरोना भाइरस रोग अर्थात् COVID-19 सम्बन्धी कुनै पनि प्रश्न तथा जिज्ञासा छन् भने हामीलाई पठाउनुहोस् है। तपाईँका प्रश्न जिज्ञासामाथि विज्ञ विशेषज्ञको जवाफ लिएर हेलो भन्ची नामाको आगामी श्रृङ्खलामा समेट्ने प्रयास गर्नेछौँ। प्रश्न तथा जिज्ञासा के कसरी कहाँ सोध्ने त सुनौ यो छोटो जानकारी।
कोरोना भाइरस रोग COVID-19 का बारेमा प्रश्न जिज्ञासा सोध्नका लागि भन्सीनामाको फेसबुक पेज वा मेसेन्जरमा BHANCHHIN AAMA अर्थात् भन्सिन आमा सर्च गरेर त्यस पेज वा मेसेन्जर मार्फत आफ्नो प्रश्न राख्न सक्नुहुन्छ वा तपाईँले SMS गरेर पनि आफ्ना जिज्ञासा राख्न सक्नुहुन्छ। SMS गर्नको लागि मोबाइलमा BAN टाइप गरी एक स्पेस छोडेर आफ्नो जिज्ञासा अनि नाम र ठेगाना लेखी 37171 पठाउनुहोस्। तपाईँका प्रश्न एवं जिज्ञासाको समाधान हामी हेलो भन्सी नामाको अर्को साताको खण्डमा समेट्ने प्रयास गर्नेछौ। प्रस्तुत कार्यक्रम हेलो भन्सी नामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साझेदारीमा USAID को आर्थिक सहयोगमा सञ्चालित सु आहारा परियोजनाका निम्ति डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसबाट निर्माण गरिएको हो।
बचो, 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 कोरोनाबाट बचो, 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 कोरोनाबाट बचो। नमस्कार
नमस्कार,
अभिवादन करना
अभिवादन,
घर आउँदा साबुन पानी हाथ सफा करना, मास्क बिना जानो हुना बाहिर तिर कतै भीड़ बाट सके समा
सहभागी श्रोता, आज समेटिएका सूचना एवं जानकारीहरू पक्कै पनि तपाईँको लागि उपयोगी भयो होला भन्ने आशा हामीले गरेका छौँ। जाँदा जाँदै अहिलेको विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्यमा विशेष ख्याल गरौँ, सुरक्षित स्वस्थ अनि निरोगी व्यवहार अपनाऊ। यति भन्दै हेलो भन्ची नामकको आजको 10 श्रृङ्खलाबाट सम्पूर्ण उत्पादन सहकर्मीहरू यशोदा, पवन, सतीश, सुशीला, रमेश, माया, दिनेश र उपेन्द्र सहित म सरिता पनि बिदा माग्छु। नमस्ते।
भन्सिनामा परिवारको स्वास्थ्यका लागि।